सन 183 हिजरी में 25 रजब के दिन सातवें इमाम अलैहिस्सलाम इस दुनिया से ज़ाहिरन तशरीफ़ ले गए। हम सुन्नत मासूमीन अलैहिस्सलाम के मुताबिक, सुन्नत उलमाए हक के मुताबिक, अहले बैत अतहार अलैहिस्सलाम की तारीख़ वफ़ात और पैदाइश को बतौर यादगार बनाते हैं, उस दिन जमा होते हैं और कुछ न कुछ मतालब का ज़िक्र ज़रूर करते हैं। लेकिन मैं जिस चीज़ की तरफ ख़ास तौर से सिर्फ मुतवज्जे करना चाहूँगा, क्योंकि ये बात हमसे ढकी छुपी नहीं है, यह ऐसा कोई सरबस्ता राज नहीं है जिस पर से मुझे पर्दा उठाना है, बल्कि फ़क़त और फ़क़त तवज्जो दिलानी है कि किसी भी मासूम की जब याद मनाई जाए तो याद मनाने में अगर हम उनके किरदार, उनकी फ़िक्र, उनकी सोच, उनकी अप्रोच ऑफ लाइफ, इन तमाम चीज़ों को नज़रअंदाज करके याद मनाएं तो याद मनाने का हक़ हरगिज़ अदा नहीं होता। यानी वो सिर्फ जिसे कह लें कि कुछ बातों के ज़रिए से हम अपने तईं इत्मीनान दिला लेते हैं कि हमने खुदा की बारगाह में सवाब हासिल कर लिया, इससे ज़्यादा और कुछ भी नहीं। तो हकीकतन याद मनाने का मतलब यह है कि हम उस मासूम के किरदार और जो फ़िक्र उन्होंने हमको दी है ज़िंदगी गुजारने के हवाले से, उस तरफ मुतवज्जे हों और उस अप्रोच ऑफ लाइफ, इस जुमले को ख़ास तौर से अपने जहन में रखिएगा कि मासूम ने हमें ज़िंदगी गुजारने का ढंग और सलीका सिखाया है। मासूम की याद मनाने का मतलब यह है कि हम इमाम से ज़िंदा रहने का तरीक़ा और सलीका सीखें। अगर इस तरीके से याद मनाई जाती रही कि हमारी ज़िंदगी अपनी डगर पे, जो हमें पसंद हो, जो रास्ता हमें अच्छा लग रहा हो, जिसमें ऐश हो, आराम हो, लज्जतें हो, मज़े हो, मिसाल के तौर पर दुनियावी, और इमाम अलैहिस्सलाम किसी और चीज़ की तरफ बात कर रहे हैं, यानी हम इमाम अली अलैहिस्सलाम का इतना कसरत से ज़िक्र करते हैं, इस जुमले की तरफ एक दो जुमले फ़कत तबरुकन, क्योंकि आज इमाम काज़िम अलैहिस्सलाम का ज़िक्र करना है। आप फरमाते हैं कि इंसान तीन किस्म के हैं। मैं हवाला दे देता हूँ, ये आपके कलेमात क़सार में 147 कुमैल इब्न ज़ियाद से आपकी गुफ्तगू। आप फरमाते हैं कि इंसान तीन किस्म के हैं, आलिम, तालिब इल्म और हिमज रिया, यानि कूड़ा करकट, खसो खाशाक। जो इंसान आलिम नहीं है और ना इल्म की तलब में है, इस रस्ते में है तलब इल्म के, वो क्या है? खसो खाशाक है। अब अली अलैहिस्सलाम के मानने वालों को कभी इससे परेशानी होती है? इस जुमले से हिलते हैं, कोई अंदर थरथरी महसूस होती है कि हमारे इमाम क्या कह रहे हैं? और क्या उन्होंने इसमें से उसको अलहदा कर दिया है? क्या उन्होंने ये बात कही है कि जो मेरा नाम ले वो इस कैटेगरी में नहीं आता? ऐसा कोई जुमला कोई दिखा सकता है? इंसान तीन किस्म के हैं, या जो आलिम है, या जो इल्म के रस्ते पर है, या खसो खाशाक की मानिंद। या फरमाते हैं अला हुर्रुन, क्या कोई ऐसा आज़ाद मर्द है? यदुल्लुमावत हाज़ही ले अहलेहा, दुनिया के बारे में फरमाते हैं कि जो इस चबाए हुए लुकमे को उसके अहल के लिए छोड़ दे। ये दुनिया क्या है? इमाम अली अलैहिस्सलाम ने अजीब ताबीर की है, चबाया हुआ लुकमा। एक इंसान आता है, इस दुनिया की चीज़ें जमा करता है, कहता है मेरा माल है, मौत का वक्त एक हाथ बढ़ाती है और सब वापस ले लेती है। उसी चीज़ के पीछे दूसरे साहब आ जाते हैं, उसी सारे माल को जमा करते हैं, कहते हैं मेरा है, ये मेरी अजमत व सरबुलंदी है। मौत आती है, उनको कब्र में पहुँचाती है, तीसरे साहब आके ही काम कर रहे होते हैं। यह है चबाया व लुकमा, कि जिसको हर एक आके अपने मुंह में डालता है, चबाता है, थोड़ी सी लज्जत लेता है, हलक से कोई नहीं उतार पाता, उगल के वापस चला जाता है। तो जब तक हम आइम्मा ताहिरीन अलैहिस्सलाम से इन राहों से, इन रस्तों से कनेक्ट नहीं होंगे, उस वक्त तक हमारा उनकी याद मनाना फ़कत एक यूँ कह लें कि एक तसव्वुराती चीज़ बन जाएगी। ना तसव्वुराती में किस एतबार से कह रहा हूँ कि हम अपने तई समझते रहेंगे कि हम कोई बहुत अच्छा काम कर रहे हैं, लेकिन अंजाम और नतीजे के एतबार से हमें कुछ हासिल नहीं होगा। तो बहरहाल अब मौजू की तरफ पलटते हैं कि इमाम काज़िम अलैहिस्सलाम के हवाले से भी आज की गुफ्तगू में इंशाअल्लाह आपकी सवाने हयात के हवाले से जो आपकी शहादत पर मुंतज हो वो वाक़यात, क्योंकि हमारी एक बहुत बड़ी बदनसीबी कह लें, कोताही कह लें, कि हमने तारीख़ी एतबार से भी आइम्मा मासूमीन अलैहिस्सलाम की ज़िंदगियों का मुतालिया करने की कोशिश नहीं की। उमूमी एतबार से मुझ जैसे अपने जैसे इंसान को कह रहा हूँ कि इस लिहाज से हमने अपने को महरूम रखा हुआ है। ज़्यादा से ज़्यादा हमारी नॉलेज मजालिस में बयान होने वाले वाक़यात पर मबनी होती है, और वो वाक़यात भी यानी कि इवन अगर हम इमाम हुसैन अलैहिस्सलाम के हवाले से भी बात करें तो हमें इमाम हुसैन अलैहिस्सलाम की ज़िंदगी की कितनी बातें पता हैं। सिर्फ 10 मुहर्रम या उससे पहले के वाक़यात, या बहुत ज़्यादा है तो 28 रजब से 10 मुहर्रम कि अगर ज़्यादा कितने वाक़यात, इवन इमाम हुसैन अलैहिस्सलाम का हम इतना ज़िक्र करते हैं, इमाम अली अलैहिस्सलाम का इस कदर ज़िक्र करते हैं। तो यानी शुरू में इमाम अली और इमाम हुसैन तक तो फिर भी बात है, उसके बाद तो ख़बर ही नहीं कि बाकी आइम्मा ताहिरीन अलैहिस्सलाम की ज़िंदगी कैसे गुजरी, किस माहौल में गुजरी, आपके सामने क्या मसाइल थे, आप उनसे कैसे आपने उनका मुकाबला किया और पूरा जो आपकी जैसा वही मैं कह रहा हूँ अप्रोच ऑफ लाइफ क्या थी। तो थोड़े से ये वाक़यात ताकि इमाम अलैहिस्सलाम की याद के कुछ हक़ अदा हो सके। लेकिन इब्तिदा में मैंने जो आयत पढ़ी है, अगरचे कि ये आयत सूरह ज़ुमर की है, लेकिन ये और इस जैसी बहुत सारी आयतें दर हकीकत इमाम काज़िम अलैहिस्सलाम की एक हदीस में मौजूद है, और उसी हदीस का बुनियादी तौर से मैं उसमें से 4-5 फ़िक्रे बस, हदीस तुलानी है, हवाला उसका क्या है, उसूल काफ़ी चैप्टर नंबर 1 किताबुल अक्ल वल जहल हदीस नंबर 11। और ये भी आप कह लें कि हमारे उलमा जो कि आइम्मा ताहिरीन अलैहिस्सलाम की तालीमात के ज़रिए से बालिग नज़र हैं, और ये चीज़ मैं फिर आप लोगों की खिदमत में, क्योंकि माशाल्लाह समझदार लोग मौजूद हैं, ये हमेशा इस फ़र्क को मद्देनज़र रखा करें कि हर मकतब और हर नज़रिए के नॉर्मल अफराद या नॉर्मल उलमा और होते हैं, और उसकी जो क्रीम और टॉप लेवल है वो बिल्कुल कुछ और होती है। तो मैं आप लोगों से इस बात की गुजारिश और फरमाइश करूंगा कि हमारे जो टॉप लेवल के उलमा हैं शुरू से लेके अब तक, उनका मुतालिया कीजिए, तब आपको तशय्यो की असल हकीकत समझ में आएगी। मुझ जैसों की बात सुन के कि जो अपनी कोताह नज़री और कोताह फहमी की वजह से बहुत सारी गलतियां भी करते हैं बातों को सुनाने में, उससे आपको हकीकत दीन समझ में नहीं आएगी। यानी मिसाल के तौर पर शुरू कहाँ से होती है, तरतीब शेख सदूक, शेख मुफीद, मोहम्मद इब्न याकूब कुलैनी, सैयद मुर्तज़ा, सैयद रज़ी, फिर बीच में अल्लामा हिल्ली, और इस तरीके से होते हुए हमारे दौर में आयतुल्लाह खुमैनी, अल्लामा तबातबाई, या इस वक्त आयतुल्लाह जवादी आमली। यही जो टॉप लेवल है, क्रीम है शिया उलमा की, आप जितना उनसे करीब होंगे, उनसे नज़दीक होंगे, तब तशय्यो की असल हकीकत आपको समझ में आएगी क्या है। तो उसूल काफ़ी में आप देखें कि उसूल काफ़ी क्या है, किसी मासूम की लिखी हुई किताब नहीं है, ये कंपाइलेशन है हमारे आलम बुज़ुर्ग जनाब मोहम्मद इब्न याकूब कुलैनी, और पहली कंपाइलेशन है मासूमीन अलैहिस्सलाम की हदीस के हवाले से। चैप्टर नंबर 1 क्या है, हम मिसाल के तौर पर जब अगर हमसे कहा जाए कि आप अहादीस को जमा कीजिए, अहादीस को बयान कीजिए, हम मिसाल के तौर पर अगर सोचेंगे कि सबसे पहला कौन सा चैप्टर रखें, हम कहेंगे जनाब तौहीद के बारे में बात की जाए सबसे पहले, अगर अकीदे के लिहाज से बात कर रहे हैं, या अगर आमाल के एतबार से बात कर रहे हैं तो नमाज से बात शुरू की जाए। उन्होंने पहला बाब, पहला चैप्टर किस चीज़ को रखा है, अक्ल व जहल। चैप्टर नंबर 1 है द चैप्टर ऑफ विजडम एंड इग्नोरेंस। ये हमारे उलमा की बालिग नज़री है जो आइम्मा ताहिरीन अलैहिस्सलाम की तालीमात के नतीजे में पैदा होती है, जो मासूम से के ज़ेरे तरबियत आने से इंसान की नज़र इस हद तक बालिग होती है कि कोई अकीदा कोई अमल उस वक्त तक दुरुस्त नहीं हो सकता जब तक इंसान की अकल सही ना हो। जब तक इंसान आकिल ना हो उस वक्त तक न अकीदे में दुरुस्तगी आएगी और अमल तो बहुत दूर की बात है। और इसी को मुझे थोड़ा सा इस नुक्ते को स्टेज नंबर 1 पे समझाना है कि मासूम की नज़र में अकल क्या चीज़ है, अकल और हिकमत क्या है। तो यह हदीस है 11 हशाम इब्ने हकम इमाम अलैहिस्सलाम के एक ऐसे सहाबी जिनको आप बहुत पसंद फरमाते थे, और हशाम इब्ने हकम ने इमाम अलैहिस्सलाम की तरफ से बहुत सारे उस ज़माने में दहरियों से और खिलाफ तशय्यो जो ज़ाहिरी उलमा थे उनसे मुनाजरा और मुकालमात काफ़ी मिलेंगे आपको तारीख़ी किताबों में। हशाम इब्ने हकम हदीस बहुत तुलानी, मैं सिर्फ़ शुरू में 2-3 आयतें जिनका इमाम अलैहिस्सलाम ने हवाला दिया वो आपको पढ़ के सुना दूँ और फिर 2-3 फ़िक्रे बस ज़्यादा नहीं। पहली आयत यही है जो मैंने जिसकी तिलावत की सूरह ज़ुमर की आयत 17 और 18। फबशर आप फरमाते हैं इमाम अलैहिस्सलाम खुदा ने अक़ल वालों को बशारत दी। ये जुमले ही कितना अजीब है, खुदा बशारत किसको दे रहा है, साहिबान अक़ल को। किन अल्फाज में बशारत दे रहा है, फबशर इबादल्लज़ीना उन बंदों को बशारत दो, यस्तमेउनल कौल जिनको बात सुनाई जाती है जिन तक बात पहुंचती है, फयत्तबेउन अहसनहू तो फिर वो क्या करते हैं, थोड़ा थोड़ा समय ज़ाहिर है कि इस पर तो बहुत तफसीली बात हो सकती लेकिन थोड़ा थोड़ा सा लफ्ज़ों को क्लियर करते हुए, उनको बात सुनाई जाए कोई भी बात सुनाई जाए, फयत तबेउना इत्तबाब समझते हैं ना फॉलो, बस उन तमाम बातों को वो सुनते ज़रूर हैं, सब बातों को सुनते हैं हर चीज़ पर गौर करते हैं लेकिन पीछे किसके चलते हैं, यत तबेउना बस वो इत्तबा करते हैं, अहसनहू ये अहसनहू का लफ्ज़ बहुत अजीब है। अहसन क्या है, हुसन का सीगा मुबालिगा है, हुसन यानी ब्यूटीफुल, अहसन बहुत ज़्यादा खूबसूरत, और अहसन में कंपैरिजन का अंसर भी आता है, यानी कि जब आप दो चीज़ों में कंपैरिजन करें कि जो दोनों हसीन हैं और उनमें से जो हसीन तर है उसको उठा लें अहसन है। वयत्तबेउना अहसनहू के जो बात उनको सुनाई जाए जो कुछ उनके सामने कौल लाया जाए उसमें से मोस्ट ब्यूटीफुल को अडॉप्ट करते हैं और उसके पीछे चलते हैं। क्या अजीब बात है, क्या खूबसूरत कलाम है। यानी ये चीज़ हमें उस वक्त ज़्यादा महसूस होती है कि जब आप बहुत सारे साइंटिस्ट्स के हवाले से ये जुमले सुनते हैं कि ये जो मैंने इक्वेशंस दरियाफ़ की दीज आर ब्यूटीफुल इक्वेशंस, इट इज़ अ मैजेस्टिक आइडिया, ग्रैंड कंसेप्ट। यानी कि जब ये तहकीक करने वाले खुदा के निज़ाम में जब किसी उसूल कुदरत व फितरत को दर्क करते हैं तो सबसे पहला असर जो उनके ऊपर कायम होता है वो हुसन का तासुर कायम होता है, अजमत का तासुर कायम होता है। यानी जिसने किसी कानून फितरत को समझा, अगर मिसाल के तौर पर आप इस चीज़ को समझना शुरू करें कि इंसान की खिलकत कैसे होती है, अगर आप इस चीज़ पर नज़र करें गहरी नज़र करें कि इस ज़िंदगी में मिसाल के तौर पर इस पूरी अर्थ की थर्मोडायनेमिक्स कैसे कंट्रोल होती है, इस ज़मीन में हवा और पानी का निज़ाम कुदरत ने क्या रखा है, किस तरीके से ये सूरत से गर्म होती है फिर कैसे वो हीट पूरी अर्थ में फ्लो करती है, तो आपकी ज़बान से जो पहला जुमला निकलेगा ना हाउ ब्यूटीफुल, किस कदर खूबसूरत है ये नज़र, ये है जुमला कि जो बात को सुनते हैं इस्तेमाल करते हैं और उसमें से जो सबसे खूबसूरत है उसे कबूल करते हैं। اولئک الذین، یہ وہ لوگ ہیں، ہداہم اللہ، جن کی اللہ نے ہدایت کی ہے. اب آپ سوچیں کہاں ہمارا دین جو خالی رسمی اعمال کی بات کرتا ہے، کہاں یہ رستہ جو قرآن اور امام سکھا رہے ہیں. ہے کوئی مناسبت جس قسم کے دین پہ ہم لوگ چل رہے ہیں؟ کہ فیتبعون احسنہ، اور جو ایسے افراد ہیں یہ وہ لوگ ہیں کہ جن کی اللہ نے ہدایت کی ہے. وَأُولَئِكَ هُمْ أُولُو الْأَلْبَابِ، اور یہ انسانیت کی کریم ہے. أُولُو الْأَلْبَابِ یعنی کریم آف ہیومینٹی، ما حصل، خدا کہتا ہے یہ میری خلقت کا ما حصل ہے، یہ ہیں وہ اصل لوگ جن کو میں چاہتا ہوں انسانیت میں سے، کہ جو خدا کی قدرت پر غور کریں، اس کے حسن کو دیکھیں، درک کریں، اور جو حسین ترین ہے اس کو قبول کریں. یہ پہلی حدیث ہے جو امام علیہ السلام اس روایت حکمت میں، جو حدیث نمبر 11 ہے اصول کافی کی، اس میں آپ بیان فرماتے ہیں، پہلی آیت. اس کے بعد مزید تفصیل، انا فی خلق السماوات والارض واختلاف اللیل والنہار لآیات لأولی الالباب. یہ رات اور دن کا جو نظام ہے کہ رات دن کے پیچھے اور دن اس کے بعد، رات اور دن کے مختلف اوقات میں آنے کا نظام، اور آسمانوں اور زمین کی خلقت، اس میں نشانیاں ہیں خدا کی. کس کے لیے نشانیاں ہیں؟ ہم جیسے لوگوں کے لیے جو اتنے عجائبات خلقت کو دیکھتے ہیں اور کچھ محسوس ہی نہیں کرتے. یعنی انسان کو تو یہ چاہیے کہ اگر ایک دفعہ آئینے کے سامنے کھڑا ہو تو نظر نہ ہٹے کہ کیا شاہکار پیدا کیا خدا نے. خود وجود انسانی، ظاہر وجود انسان، انسان کے باطن اور روح کی بات تو بہت بالا تر ہے، ظاہر وجود انسان تخلیق کا کتنا بڑا شاہکار ہے. تو ان فی خلق السماوات والارض واختلاف اللیل والنہار، یہ جو پورا نظام خدا پاک نے بنایا ہے، یہ کیا ہے؟ اس میں کس کے لیے نشانیاں ہیں؟ لأولی الالباب. أولی الالباب سمجھ رہے ہیں نا، کہ اس کا نارمل ترجمہ دیکھیں گے تو ہمیشہ اس کا مطلب ہوگا، ترجمہ کیا جائے گا صاحبان عقل، صاحبان فہم. لیکن اس کی ذرا سی گہرائی میں جا کے دیکھیں گے تو صاحبان عقل و فہم ہی کریم آف ہیومینٹی. أولی الالباب کا مطلب صاحبان خرد نہیں ہے، بلکہ اس کا مطلب ہے کہ جو لوگ لب ہیں، لب کریم کو کہتے ہیں، کہ جو کریم دودھ کے اوپر آ جاتی ہے اس کی لیئر، یہ لب ہے. یہ اسی طریقے سے جب ہم کوئی گفتگو کرتے ہیں، اس کا جو ایسنس ہوتا ہے اسے ہم کہتے ہیں یہ میری گفتگو کا لب لباب ہے. یعنی ایسنس، کریم، نچوڑ، ماحصل. تو أولی الالباب کون سے افراد ہیں؟ کہ جو انسانیت کا ماحصل ہے، جو انسان کی تخلیق کا حتمی نتیجہ ہے. پھر امام علیہ السلام آیت تلاوت فرماتے ہیں، سخر لکم اللیل والنہار. تیسری بات کہ اس پر غور کرو کہ خدا نے اس نظام کو صرف خلق نہیں کیا ہے، تمہارے ہاتھوں میں دے دیا ہے. سخر لکم، مسخر، مسخر کے معنی میں نے اس میں آغا جوادی عملی کے ایک درس میں سنے تھے، بہت مجھے اچھا لگا. کہ مسخر کے حقیقی معنی کیا ہیں؟ مسخر کے معنی یہ ہیں کہ ایک چیز انسان کے ہاتھ میں دی جائے تاکہ وہ اسے اس طریقے سے استعمال کرے کہ وہ چیز بھی اپنے کمال تک پہنچے اور انسان بھی اس سے فائدہ اٹھائے. یہ مسخر ہے. مسخر کا مطلب یہ نہیں کہ آپ فقط ایک چیز کو استعمال کریں اور پھینک دیں. مسخر کرنے کا مطلب یہ ہے کہ اس چیز کو اس طریقے سے استعمال کیا جائے کہ وہ بھی اپنے کمال تک پہنچے. یعنی جیسے مثال کے طور پر کہ آج ہم زمین کو جس طریقے سے استعمال کر رہے ہیں، اور انسان کے پاس یہ سوچ و فکر آ رہی ہے کہ پولیوشن نہیں ہونا چاہیے، خرابی نہیں ہونا چاہیے، گندگی نہیں ہونا چاہیے، کہ اگر ہم زمین کے وسائل کو استعمال کرتے ہیں تو ہم ان ریٹرن زمین کو بھی خوبصورت بنائیں. یہ نہ ہو کہ ہم زمین کو استعمال کریں اور زمین کو تباہ کر دیں اس کے. یہ حقیقتاً تسخیر اس کو کہتے ہیں کہ ہم ایک چیز کو اس طریقے سے استعمال کریں کہ صرف استعمال کر کے اس کو ضائع و برباد کر کے نہ پھینک دیں، بلکہ اس کو بھی अच्छा कर दें। सही, तो सखर लकुम अल-लैल वन-नहार वश-शम्स वल-क़मर वन-नुजूम मुसख़रातिन बिअम्रिह। ये सूरज चांद सितारे दिन रात तमाम के तमाम निज़ाम खुदा ने तुम्हारे लिए मुसख़र किए, तुम्हारे हाथ में दे दिए, तुमको इनका मालिक बना दिया है, जैसे चाहो इस्तेमाल करो। इन फी ज़ालिका लआयातिन लिक़ौमी याक़िलून। लेकिन ये तस्खीर किस रस्ते से आती है? अक्ल के रस्ते से आती है। ये तस्खीर अहमकों के बस की बात नहीं है। ये तस्खीर, यानी माजरत चाहते हुए एक जुमला कह रहा हूं कि ये उनके बस की बात भी नहीं है कि जो सिर्फ जबानी जिक्र को अपनी मेराज समझते हैं या जाहिरी तौर से इबादत कर लेने को अपना कमाल समझते हैं। इस तस्खीर उनके बस की बात भी नहीं है, क्योंकि कुरान करीम ने वजाहत के साथ बयान किया है कि इसमें आयतें हैं खुदा की किसके लिए? लिकौमी याकिलून, आकिल कौम के लिए। सूरह जासिया में इन्ना फी ज़ालिका लआयातिन लिकौमी यतफक्करून। तस्खीर समावात व अर्ज में खुदा की निशानियत तफक्कुर करने वालों के लिए, ताक़ुल करने वालों के लिए। ये इमाम अलैहिस्सलाम का बयान है। अब हमें जब हम इमाम काज़िम अलैहिस्सलाम की याद आज मना रहे हैं तो हमें इस हवाले से कुछ ना कुछ ज़रूर सोचना पड़ेगा। अगर हमने, क्योंकि एक जुमला हमेशा याद रखिएगा कि मासूम और अहले बैत अलैहिस्सलाम की मिसाल इंसानियत के लिए आईने जैसी भी है कि जिसके सामने अगर हम खड़े हों तो हमें अपनी सही शक्ल नज़र आती है। हम अपने घर में बैठ के अपने को जो दिल चाहे समझते रहें, लेकिन वर्थ कब पता चलेगी? जब इस्मत के आईने में अपनी शक्ल को देखेंगे तो ये वर्थ उस वक्त पता चलेगी, कीमत उस वक्त अपनी समझ में आएगी। यानी कि अपने तई बैठ के मैं कह दूं मैं, मुझसे तो बेहतर कोई है ही नहीं, जन्नत मेरे लिए सब जहन्नम में, मैं जा ही नहीं सकता, यही सारे जुमले तो कुरान ने यहूदियों के लिए नकल किए, वो भी इसी चीज़ के कायल थे कि जहन्नम की आग हमें जला नहीं सकती, जन्नत हमारे लिए बनी, और वो इसलिए और ज़्यादा कॉन्फिडेंट थे कि खुदा ने इतने सारे नबी हमारे अंदर भेजे हैं, किताबें हमारे अंदर नाजिल की हैं सारी, इसलिए हम, हमें क्या जो दिल चाहे करें। नहीं, जब तक मासूम के मुकाबले में, मासूम के किरदार से के सामने अपने किरदार को नहीं रखा जा सकता, उस रखा जाता उस वक्त तक अपनी असल हकीकत से हम आगाह नहीं हो सकते। ये इमाम अलैहिस्सलाम के जो इस कदर तंगी में, यानी कि अब मैं इंशाअल्लाह इमाम अलैहिस्सलाम की सीरत की तरफ आऊँगा तो आपको अच्छे तरीके से अंदाज़ा हो जाएगा कि इमाम अलैहिस्सलाम की ज़िंदगी किस हाल में गुजरी। और फिर इस रिवायत में सिर्फ एक जुमला कि जो आपने हश्शाम से मुखातिब करके फरमाया, क्या फरमाते हैं कि ए हश्शाम, अक्ल इल्म की मईयत में है। अब थोड़ी से मैं अक्ल की तारीफ बयान कर दूं, अक्ल है क्या? इमाम अलैहिस्सलाम फरमाते हैं ए हश्शाम, अक्ल इल्म की मईयत में है। इन्नल अक्ल माल इल्म, मईयत यानी दो चीजें जो साथ साथ चल रही होती हैं। तो अक्ल का मुकदमा क्या है, प्रीरिक्विजिट क्या है कि इंसान इल्म व मारिफत को हासिल करे। जो जाहिल है, बेखबर है, बेसवाद है, इग्नोरेंट है, वो अक्ल तक पहुंच ही नहीं सकता, क्योंकि अक्ल का मुकद्दमा या प्रीरिक्विजिट या पहला स्टेप या प्रीवियस स्टेज इल्म, और इल्म और अक्ल साथ साथ चलते हैं, जहालत और अक्ल का कोई ताल्लुक नहीं। ठीक है, एक बात। दूसरी बात, क्या इंसान जब आलिम हो जाता है यानी एक चीज़ की हकीकत को जान लेता है तो क्या वो आकिल हो जाता है? जी नहीं। आलिम होने का मतलब क्या है कि आपके पास इतनी इंफॉर्मेशन आ गई कि आप एक चीज़ की हकीकत को समझ रहे हैं। किसी शय की हकीकत का समझना अकल नहीं है, बल्कि जो सही बात समझ में आ रही है उस तरफ चलना अकल है। बात वाजे हो रही है? मैं, हम सब इस बात को जानते हैं कि इन्हें हमने इस बात का अच्छे तरीके से इल्म हासिल किया हुआ है कि एक दिन दुनिया की लज्जतें हमारे हाथ से निकल जाएंगी। हमने इस बात का अच्छे तरीके से इल्म हासिल किया हुआ है कि इसी जिंदगी में एक मरहला वो आएगा कि जब मेरे आज़ा व जवारे इतने ज़ईफ़ हो जाएंगे कि मैं कोई मज़ा उठाने के काबिल नहीं रहूँगा। इसका इल्म है या नहीं? ये कोई ढकी छुपी बात है? रोज़ाना अपने सामने इतने ज़ईफ़ों को देखते हैं, बीमारों को देखते हैं, बुज़ुर्गों को देखते हैं, लोगों को कब्र में उतारे जाते हुए देखते हैं। इल्म है क्या? इस इल्म के मुताबिक बिहेव करते हैं? ये इल्म जो हमें हासिल है कि इस जिंदगी में ही एक वक्त वो आने वाला है कि जब हाथ पैरों में दम नहीं रहेगा, तो इसका नतीजा क्या होना चाहिए कि जब हाथ पैरों में जान है उस वक्त अमल करो। एक वक्त वो आएगा कि जब ये मोहलत और मुद्दत खत्म हो जाएगी, खुदा की बारगाह में हाजिर हो जाओगे हिसाब किताब के लिए। तो इस इल्म का नतीजा क्या है, मॉरल क्या है इस इल्म का, कि जब तुम्हारे पास अपॉर्चुनिटी है उस वक्त अपना सामान मुहैया करो ताकि कल शर्मिंदा ना होना पड़े। जो इस इल्म को समझने के बाद उसके मॉरल के मुताबिक बिहेव करता है वो अकलमंद है। ये तारीफ अकल है जो कि पहली आयत में हमको समझ में आ रही है कि यस्तमेउन अल कौल, अकल नहीं है कि उलुल अलबाब नहीं है, बल्कि यस्तमेउन अल कौल के बाद यत्तबेउन अहसनहु अकल है। अकल किसे कहते हैं? कि जब कौल बात का सुनना, जान लेना, समझ लेना, ये नहीं अकल, ये उलुल अलबाब नहीं है, बल्कि उस कौल के अंदर जो हुसन और कुब है, कुब समझते हैं यानी वल्गैरिटी, हुसन के मुकाबले में क्या है? वल्गैरिटी, बदसूरती है। कि इंसान इस कदर समझ रखता हो कि जो बात उसके सामने रखी जाए उसमें से हसीन और कबीह को जुदा कर सके कि ये ब्यूटीफुल है, ये वल्गर है, और जो ब्यूटीफुल है उसमें भी जो सबसे ज्यादा हसीन है उसको उसकी इत्तबा करे। ये अकल की सिफत है। ये अकल ये नहीं कि मैं जान लिया, मैं आलिम हो गया, मैं नहीं, इसको जान लेने और इन्फॉर्मेशन को, बहुत सारी इन्फॉर्मेशन का डेटाबेस बना लेना अपने दिमाग में, ये अकल नहीं है। मुझे अभी मौका नहीं, अभी तो मैं और मिसालें पेश करता, लेकिन एक इंशाल्लाह आज की हद तक भी। तो इस बात को हमें समझना है कि मासूमीन अलैहिस्सलाम हमसे किस बात की फरमाइश कर रहे हैं। और एक और जुमला जो इमाम काज़िम अलैहिस्सलाम ने इस हदीस में बयान फरमाया, और वो भी बहुत अहम है, बहुत अहम है। इंसानों के दरजात, इस वक्त हम सब बज़ाहिर यकसा हैं, हकीकतन नहीं लेकिन बज़ाहिर हम सब एक हैं। और हम सब की क्या बात है, कुफ्फार, मुशरिकीन, मुनाफिकीन सभी एक हैं, बज़ाहिर सभी इंसान नज़र आते हैं, लेकिन आखिरत में मैदान हशर में लोग एक नहीं होंगे। वहां हर इंसान उस दर्जे में होगा, दर्जा मीन्स ग्रेडेशन, अप एंड डाउन, उस दर्जे में होगा जो उसके ईमान और अमल के मुताबिक होगा। इमाम अलैहिस्सलाम इसका क्राइटेरिया क्या बयान फरमाते हैं इस दर्जे का? कयामत में लोगों के दराजात उनकी अकल के मुताबिक होंगे, न कि उनकी इबादतों के मुताबिक। कहीं भी आप ये जुमला नहीं दिखा। मैं ये नहीं कहना चाह रहा इबादत ना करें, मैं ये कहना चाह रहा हूं कि आकलाना इबादत करें, फकत उठक बैठक वाली इबादत ना करें। इसका मतलब ये नहीं कि इबादत इबादत ही से तो इंसान बनता है, लेकिन वो इबादत जो इल्म व मारिफत से खाली हो वो इबादत फायदा नहीं देती इंसान को। आकलाना, आलिमाना, आरिफाना इबादत फायदा देती है। तो इमाम अलैहिस्सलाम ये फरमा रहे हैं कि कयामत में लोगों के, इंसानों के दराजात उनकी अकलों के दराजात के मुताबिक होंगे। जिसका जिसकी अकल जिस मेयार पर है, आपने कभी इस बात पे गौर किया है? कुरान में सूरह लुकमान نمبر 31 لقمان کون تھے؟ کیا نبی تھے، وصی پیغمبر تھے؟ کچھ بھی نہیں تھے ان میں سے. اور لقمان کو قرآن نے کس صفت کے ساتھ یاد کیا ہے؟ صفت حکمت کے ساتھ یاد کیا ہے. حکیم تھے، صاحب حکمت تھے. ان کے وہ پورے کلمات کو قرآن کریم نے محفوظ کیا ہے کہ جو انہوں نے اپنے بیٹے کو جو نصیحتیں کی ہیں. اور قرآن کریم کی پوری ایک سورہ اس انسان کے نام پر ہے، سورہ لقمان. یہ حکمت کی قیمت ہے خدا کی نظر میں. اور جیسا کہ وہ آیت آپ میں سے کچھ حضرات کو یقیناً یاد ہوگی، میں نے بار بار پڑھی ہے، سورہ بقرہ کی 269 آئی تھنک، کہ وَمَن يُؤْتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا، جس کو حکمت دے دی گئی اسے خیر کثیر عطا ہو گیا، یعنی جس کے آگے دنیا و ما فیہا ہیچ. یہ خیر کثیر وہ ہے کہ دنیا اور اس کی تمام دولت کو جمع کر لیں، کچھ نہیں اس کے مقابلے میں، متاع قلیل ہے. خدا پوری دنیا اور اس کے سرمایہ کو کہتا ہے متاع قلیل، اور جسے حکمت دے دی جائے اسے کہتا ہے خیر کثیر. تو یہ جو حدیث حکمت امام کاظم علیہ السلام کی ہے، میں نے اس کے ذکر مختصراً اسی لیے آپ کے سامنے کیا کہ میں امید کرتا ہوں کہ انشاءاللہ آج امام کی یادگار کے طور پر آپ کم از کم اس حدیث کا مطالعہ کریں. دو تین صفحات کی یہ حدیث ہے کہ اس میں امام علیہ السلام نے اپنے قریبی صحابی حشام ابن حکم سے کیا گفتگو کی. اب ہم امام علیہ السلام کی زندگی، ظاہری زندگی کے حوالے سے آتے ہیں، اور اس میں بھی دو تین پہلو ایسے ہیں کہ جو ہمارے لیے بہت زیادہ نوٹیسبل ہیں، پنچنگ ہیں حقیقتاً. امام حسین علیہ السلام نے جو جہاد اور قیام فرمایا اپنے وقت کی حکومت ظالم کے مقابلے میں، وہ قیام، شاید ہم ایک غلط فہمی کا شکار ہوتے ہیں کہ امام علیہ السلام نے قیام اس لیے کیا تھا کہ خود شہید ہو جائیں، مقصد یہ نہیں ہے. اگرچہ کہ الٹیمیٹ نتیجہ یہ ہے، امام علیہ السلام کو خدا کی طرف سے دی گئی انفارمیشن کے نتیجے میں پتا تھا کہ نتیجہ یہ نکلے گا، مقصد یہ نہیں تھا قیام کا، مقصد تھا حکومت اسلامی کا قائم کرنا. اس بارے میں ہمیں کوئی دو رائے نہیں ہونا چاہیے کہ امام علیہ السلام نے یہ قیام بنو امیہ کے خلاف اس لیے کیا تھا کہ شہید ہو جائیں اور اس کے بعد لوگ مجھ پر روئیں، ہرگز نہیں. قیام اللہ تھا، فی اللہ تھا، للہ تھا، تاکہ حکومت الہیہ قائم ہو سکے، یعنی وہی کام جو انشاءاللہ اب امام زمان علیہ السلام فرمائیں گے. تو یہ کام، الہی حکومت کا قیام، الہی اقدار کا معاشرے میں نافذ کرنا، یہ ہر امام کی ذمہ داری ہے. ایسا نہیں ہے کہ فقط امام حسین نے اس کی کوشش کی یا امام زمان علیہ السلام آ کے کریں گے اور باقی تمام ائمہ جو تھے وہ اس بارے میں کوئی دلچسپی نہیں رکھتے تھے. الہی اقدار اور الہی حقیقتوں کا معاشرے میں اور انسانوں میں نافذ کرنا، یہ ذمہ داری، اولین ذمہ داری ہے امامت کی اور رسالت و نبوت کی. لیکن ہمیں امام کاظم علیہ السلام کے حوالے سے اس قدر مظلومیت نظر آتی ہے کہ ہر مقام پر آپ یکا و تنہا ہیں. اور اگر آپ، اس کا بھی میں آپ کو حوالہ دیتا ہوں، یہ کتاب بھی اب اردو میں اویلیبل ہے، عیون اخبار الرضا، شیخ صدوق علیہ الرحمٰن، اس کا جلد اول کے جو ابتدائی چیپٹرز ہیں وہ امام کاظم علیہ السلام کی سوان حیات اس میں موجود ہے. جس قسم کے جملے وہاں پر موجود ہیں نا، اس کو پڑھ کر انسان کا دل خون ہو جاتا ہے. منصور دوانقی جو دوسرا خلیفہ تھا عباسی سلطنت کا، جس نے عباسیہ سلطنت کو مستحکم کیا، اس کی بنیادوں کو، اور اسی نے امام صادق علیہ السلام کو زہر کے ذریعے سے شہید کیا، اس نے یہ حکم دیا تھا کہ امام صادق علیہ السلام کے بعد کہ اگر کوئی ان کا جانشین ہے، ان کا کوئی بیٹا ہے، اس کو بھی ختم کر دو، اگر جو ان کے وارث ہیں ان کو ختم کر دو. اس کو جواب یہ ملا عجیب و غریب کہ امام صادق علیہ السلام نے اپنے پانچ وارث مقرر کیے ہیں جن میں سے ایک تم بھی ہو. آپ نے امام صادق علیہ السلام نے اپنی وصیت کیا فرمائی تھی کہ میرے انتقال کے بعد میرے وارثین جو میرے امور کی دیکھ بھال کریں گے, میرے خاندان کو دیکھیں گے, میرے معاملات کو دیکھیں گے, وہ پانچ افراد ہیں جن میں سے ایک امام کاظم علیہ السلام بھی تھے اور ایک خود منصور بھی تھا. یعنی حکمت عملی تاکہ بعد میں آپ کے وارث حقیقی کے قتل سے منصور کے ہاتھ بن جائیں. لیکن یہ رونے کا مقام نہیں ہے. مطلب اس قسم کی باتوں کو سن کے ہم گزر جاتے ہیں, رونے کا مقام نہیں ہے. شیعہ کہاں تھے؟ یعنی وہ لوگ کہاں تھے کہ جن پر امام علیہ السلام یا امام معصوم جن پر بیس کر کے اور نظام کو ڈیولپ کرتے. یعنی خود اپنے وارث اور وصی کی حفاظت کے لیے اس طریقے سے آپ کو ایک حکمت عملی ترتیب دینا پڑ رہی ہے کہ جس میں ظالم بھی اس چیز میں, اس پلان میں شامل ہے. ایک واقعہ میں آپ کی خدمت میں عرض کروں کہ جس سے آپ کو اندازہ ہوگا کہ صورتحال تھی کیا اس دور میں. یہ آپ کو اپنے تاریخ میں پڑھا ہوگا کہ 183 ہجری میں امام کاظم علیہ السلام کی شہادت ہے اور 169 ہجری میں ہارون خلیفہ بنائے. ہارون جس نے اپنے لقب کے طور پر اپنے کو الرشید کہا, یعنی بہت زیادہ رشد والا, بہت زیادہ سمجھدار, یہ ہارون اور اس کا بیٹا مامون, یہ دونوں تاریخ میں اگر آپ دیکھیں تو شیعہ حاکموں کے حوالے سے ان کا نام ملے گا آپ کو. ہارون اور مامون کا مذہب شیعہ تھا اور ان دونوں نے بظاہر اس چیز کی مخالفت بھی نہیں کی, اس کی تردید بھی نہیں کی ہے. کیوں؟ اس لیے کہ یہ اپنے آپ کو پیش کرتے تھے خاندان رسول کے حوالے سے. یہ بنو عباس نے سلطنت کو کلیم کس وجہ سے کیا تھا؟ کہ یہ بنو امیہ نے سلطنت پر قبضہ کیا اور خاندان پیغمبر اکرم کو اس سے محروم کر دیا, ہم اس کے جائز وارث کے طور پر اس کو طلب کر رہے ہیں. تو انہوں نے اس کی تردید بھی نہیں کی کہ ہم شیعہ ہیں یا رسول اکرم کے خاندان سے, اس پہ فخر کرتے تھے. لیکن آگے چل کے رویے دیکھیے کہ وہ رویے خدا نخواستہ خود ہمارے اندر بھی موجود ہو سکتے ہیں. اصل مقصد یہ ہے اس تاریخ کو بیان کرنے کا. مامون اپنے دور خلافت میں اپنے درباریوں سے یہ کہتا ہے کہ مجھے تشیع سے نزدیک کرنے والا شخص میرا باپ ہارون تھا. کیونکہ مامون بظاہر امام رضا علیہ السلام کی بہت زیادہ تعظیم کرتا تھا, بہت زیادہ اس نے آپ کو عزت دی بظاہر, اور شاید ایک حد تک صحیح بھی ہو جب تک کہ اس کے دماغ میں دوسرے فطور نہ پیدا ہونے شروع ہوئے. تو اس نے کہا کہ مجھے تشیع سے نزدیک میرے باپ ہارون نے کیا. لوگوں نے حیران ہو کے پوچھا وہ کیسے, ہارون نے تو اتنے سادات کو قتل کرایا. تو کہنے لگا کہ ایک دفعہ جب میں لڑکا تھا میں اپنے باپ کے ساتھ سفر حج پہ گیا. اس سفر میں جیسا کہ بادشاہوں اور خلفاء کا طریقہ ہے شو آف, کہ اس نے سب کو جمع کرنا شروع کیا مکے سے مدینے سے, لوگوں کو کہا کہ لوگ آتے جائیں اپنا حسب نسب بتاتے جائیں اور جو جتنے زیادہ اعلیٰ حسب نسب کا ہوگا میں اس کو اتنے زیادہ مال دوں گا. یعنی یوں سمجھ لیجئے کہ منیمم 200-300 دینارز, میکسیمم 4-5,000 دینارز. لوگ آتے گئے, کسی نے کہا میں فلاں قبیلے سے ہوں, کہ یہ نہیں کہ زیادہ تر کہ میں فلاں صحابی کی اولاد ہوں, میں ان تابعی کے نسل سے ہوں, میں ان سے تعلق رکھتا ہوں. لوگ آتے گئے اپنے اپنے حسب اور نسب کے مطابق انعام پاتے گئے. مامون کہتا ہے ٹھیک ہے, یہ میں نے اس کو آبزرو کیا, اس چیز کو دیکھا. ایک آدھ دن بعد ہم لوگ بیٹھے ہوئے تھے خیمے میں مدینے میں ہی, تو کسی نے آ کے خبر دی کہ موسیٰ بن جعفر تشریف لائیں, اور آپ کی سواری ایک خچر تھا. تو مامون نے یہ بات سنتے ہی کہا اپنی جگہ سے, ہارون اپنی جگہ نشست سے کھڑا ہو گیا اور کہنے لگا بلاؤ بلاؤ, جلدی بلاؤ. लेकिन उस पर एक कैफियत तारी हुई। मामून कहता है मैं देख रहा हूँ अपने बाप को, हैरानी से उनका जायजा ले रहा हूँ। इमाम अलैहिस्सलाम नजर आए, हारून ने कहा कि आपको सवारी से उतरने की जरूरत नहीं है, आप सवारी समेत मेरे सामने तशरीफ ले आइए, कोई परेशानी की बात नहीं। उसके बाद जब आप ज़मीन पर तशरीफ़ लाए, आगे बढ़ा, बगलगीर हुआ, हाथों और आँखों को बोसा दिया, सीने से चिमटाए रखा, साथ बिठाया बहुत इज्जत से। फिर बातें होती रहीं, कहने लगा कि आपके अगर कोई मसाइल हैं, कोई परेशानियां हैं तो मुझे बताएं। आपने फरमाया कि हाँ, मेरे ज़ेरे किफ़ालत 500 से ज़्यादा अफराद हैं और मुझे उनकी किफ़ालत के हवाले से परेशानियाँ हैं, मैं मकरूज़ भी हूँ। उसने कहा, हारून ने, कि आप कोई फिक्र ना करें, आपकी तमाम परेशानियां दूर हो जाएंगी, खुदा हाफिज़ का, रुख्सत हो गए। मामून हैरान होकर पूछता है बाद में अपने बाप से कि ये कौन थे जिनकी आपने ये गैर मामूली तज़ीम की? तो हारून कहने लगा कि ये वो है कि जो कायनात का इमाम है, और अगर सच पूछो तो इस मसनद खिलाफत पर इसी का हक बनता है। फिर हैरान होकर कहने लगा कि मामून अपने बाप से कि फिर आप छोड़ क्यों नहीं देते उनके लिए? अभी वो लड़का है, अभी दिमाग में इतनी फितना गरी पैदा नहीं हुई, फिर आप इनको छोड़ क्यों नहीं देते? उस वक्त हारून ने एक बड़ा अजीब जुमला कहा है, तारीखी जुमला कहा है। उसने कहा, याद रखो, हुकूमत बांझ होती है। बांझ का मतलब समझते हैं, जिसकी औलाद नहीं होती, जिसका रिश्ता नहीं होता। हुकूमत के ना कोई औलाद है ना कोई रिश्तेदारी है। और इस बात को अच्छे तरीके से याद रखना कि अगर तुम भी कभी मेरे मुकाबले में खड़े हुए तो मैं तुमको भी नहीं छोड़ूंगा। ये बहुत तारीखी जुमला है हारून का। हुकूमत के, हुकूमत अकीम है, अरबी में अकीम बांझ। जब मदीने से रुख्सत होने लगा तो उसने किसी को बुलाया, एक दीनार की थैली दी कि ये मुसब ने जाफर को पहुंचा देना। कहने लगे, मैंने पूछा कि इसमें कितने दीनार हैं? 200। तो मामून कहता है कि मैं अपने बाप से गोया नाराज़ हो गया। मैंने कहा, आपने उनकी इतनी ताज़ीम की, आपने उनकी इतनी तारीफ़ की, आपने उनसे इतने वादे किए, और अब कह रहे हैं कि हमारे हालात तंग हैं और ये 200 दीनार ले लें, ये क्या बात हुई? तो कहने लगा कि ऐ अहमक, हमारी हुकूमत उसी वक्त कायम रह सकती है कि जब आले मोहम्मद तंगदस्त फ़कीर हों। अगर इनके हाथ में वसाइल आ गए तो हम और आप, हम और तुम फिर इस जगह बैठे नहीं रह पाएंगे। इससे बात वाज़े हो रही है, दो बातें वाज़े हो रही हैं। एक तो ये कि कोई भी इमाम मासूम वो अपने घर के कोने में बैठ के इबादत करने वाली शख्सियत नहीं होता है, बल्कि हर इमाम, हर जानशीन, हर वसी, और अगर हम भी अपने आप को इमाम अलैहिस्सलाम से वाबस्ता और मुतअल्लिक महसूस करते हैं तो ये फरीज़ा हमारा इमाम से ताल्लुक़ की बुनियाद पे बनता है कि जितना जितना मुमकिन हो अकदार इलाही को नाफिज करें और मुंतशिर करें, फैलाएं। ये इमाम काज़िम अलैहिस्सलाम का और तमाम आइम्मा अलैहिमुस्सलाम की ज़िंदगी का ये अहम तरीन दर्स है। यानी हारून को जब इतने खौफ महसूस हो रहा है तो बिलावजह थोड़ी खौफ महसूस हो रहा है, किसी और से क्यों नहीं डर रहा था? यजीद के मुकाबले में तो अब्दुल्ला इब्ने ज़ुबैर और अब्दुल्ला इब्ने उमर भी खड़े हुए थे, उस पर उस वक्त क्यों हैबत तारी हो गई कि जब हुसैन इब्ने अली ने बैत से इनकार किया था? इन सब लोगों को, इन सब हाकिमीन को, इन सब खुलाफा को ये बात अच्छे तरीके से समझ में आ रही थी कि अगर ताकत इधर आ गई, अगर वसाइल इधर मुंतकिल हो गए तो फिर हमारा ये निज़ाम ज़ुल्म बाकी और बरकरार नहीं रह सकता। और दूसरा अहम नतीजा इसमें क्या है, जिसको कहा गया कि इस घर को आग लग गई घर के चिराग से। जितनी मुसीबत खड़ी होती है, जितनी तबाही और बर्बादी होती है, आप गौर करें, हमेशा उसकी बुनियाद घर के अंदर होती है। ये बनी अब्बास कौन थे? बनी अब्बास कोई गैर नहीं थे, रसूल के सगे चचा की औलाद थे। اور جیسا میں نے آپ کی خدمت میں عرض کیا کہ ہارون اور مامون تاریخ میں شیعوں شیعہ حکمرانوں کے حوالے سے مشہور ہیں, لیکن ان سب نے بظاہر عقیدت دکھائی, بظاہر عقیدت دکھائی, لیکن امام کو اس کا حق نہیں, حق تک نہیں پہنچنے دیا. میں شاید یہ بہت تلخ جملہ کہہ رہا ہوں کہ ہمیں اپنی زندگیوں میں اس بات کا لحاظ کرنا ہے کہ ہم امام علیہ السلام کا حق امامت ادا کر رہے ہیں کہ نہیں کر رہے. امام کی تعظیم کرنا ہارون و مامون نے بھی کی تھی, بہت زیادہ کی تھی, لیکن امام کو اس کا جائز اور واقعا حق دینے پر تیار نہیں تھے. اس حوالے سے ہمیں اپنا جائزہ لینا ہے کہ ہم امام کو خالی ہارون اور مامون کے طریقے سے مان رہے ہیں یا ابو ذر اور سلمان اور شہداء کربلا کے طریقے سے مان رہے ہیں. یہ بھی امام کاظم علیہ السلام کی زندگی کا ایک بہت پرومیننٹ, بہت عجیب و غریب درس ہے کہ اطراف میں لوگ موجود ہیں جو اپنے کو شیعہ کہہ رہے ہیں, جو اپنے کو محب کہہ رہے ہیں, جو اپنے کو امام سے متعلق کہہ رہے ہیں, اور ابھی میں آپ کی خدمت میں جب شہادت کے واقعات عرض کروں گا آپ دیکھیے گا کیا مظلومیت, کوئی سامنے نہیں ہے. اور صرف یہی فرق ہے کہ جو آج الحمدللہ 1300 سال کے بعد اس قوم تشیع نے جس کردار کا مظاہرہ کیا, جو ہمیں ایران میں ایک چیز نظر آئی کہ جب شہنشاہ ایران نے رہبر انقلاب کو قید کیا تو پوری ملت سڑک پہ تھی, اور صرف یہ لوگوں کا دباؤ تھا کہ جس کی وجہ سے وہ قتل نہیں کر سکا, لیکن اتنے سارے شیعوں کے ہونے کے باوجود ہارون نے 169 to 183 14 سال امام علیہ السلام نے ہارون کی خلافت کے دورانیے میں گزارے, اکثر عرصہ قید خانے میں گزرا, زیادہ تر عرصہ اس خلافت کا امام علیہ السلام کا قید خانے میں گزرا ہے, اور کئی دفعہ, یعنی کہ ہارون نے ایک دفعہ نہیں کئی دفعہ امام علیہ السلام کو قید کیا, لیکن ہر دفعہ کوئی معجزہ اسے امام علیہ السلام کو قید خانے سے رہا ہونے پہ مجبور کرتا تھا, لوگ نہیں, آپ کے ماننے والے لوگوں کی وجہ سے ایک دفعہ بھی وہ پریشر کریٹ نہیں ہوا کہ ہارون کو ڈر لگنا شروع ہو جائے کہ اگر میں نے ان کو قید کر دیا تو میرے لیے مشکلات ہو جائیں گی, جو ایران میں ہمارے سامنے بات سامنے آئی کہ وہ قتل نہیں کر سکا, قید نہیں رکھ سکا, جلا وطن کرنا پڑا. یہ صرف اور صرف ان لوگوں کا دباؤ تھا. تو یہ ہے امامت کے حق کا ادا کرنا. کیا ہم امام علیہ السلام کے کیریکٹر سے اپنے کیریکٹر کو ملانے کی فکر کرتے ہیں؟ کیا ہم اس بات کو سوچتے ہیں کہ معصوم نے جو زندگی بنائی بتائی ہم اس سے ہم آہنگ ہوں, ہم اس رستے پہ چلیں؟ کیا جو امام کا پیغام ہے, جو امام کی الہی ذمہ داری ہے, اس میں ہم امام کے شانہ بشانہ ہو کے ان کا ہاتھ پکڑ کے چلنے کو تیار ہیں؟ نہیں ہیں. یہ وہ ساری باتیں ہیں جو ہمیں غور کرنا ہے جب بھی ہم یادگار اور یعنی وفات و شہادت کی تاریخ منائیں. اب کیونکہ نماز کا وقت قریب آ رہا ہے تو میں اپنی گفتگو کو سمیٹتے ہوئے, اور میں بہت معذرت چاہتا ہوں کہ اگر کچھ ہمارے نوحہ خان دوست انتظار کر رہے ہیں, کیونکہ ہمارے لیے یہ سب سے بڑی مشکل ہوتی ہے کہ گفتگو کو کرنے میں کوشش یہ رہتی ہے کہ مطلب سمجھ میں آ جائے, تو انشاءاللہ نوحہ پھر مغرب کے ہم بات کر سکتے ہیں. اب ہم اس موقع کی طرف آتے ہیں کہ جب آخری مرتبہ امام کاظم علیہ السلام کو گرفتار کیا گیا, یعنی جس واقعے کے بعد آپ, جس گرفتاری کے بعد آپ پلٹ کر مدینے تشریف نہیں لائے. اس کا مقدمہ یہ ہے اس واقعے کا کہ یعنی ایک بہت, جسے کہہ لیں کہ یہ تفصیلی درباری سازش ہے جس میں ہارون کا وزیر برمکی وہ انوالو تھا, اور اس نے پورا ایک پلان تیار کیا, اور اس پلان میں حصہ بنایا کس کو؟ محمد ابن اسماعیل کو. یہ کون ہے محمد ابن اسماعیل؟ یہ امام صادق علیہ السلام کے بڑے بیٹے اسماعیل, جن کے بارے میں بہت سارے لوگوں کا خیال تھا کہ وہ امام بنیں گے, لیکن ان کا انتقال امام علیہ السلام کی زندگی میں ہو گیا تھا، ان کے بیٹے تھے یہ محمد ابن اسماعیل، ان کو تیار کیا باقاعدہ، اور تیاری کا طریقہ کیا ہوتا ہے، وہی مال دنیا کی لالچ۔ یہ امام کاظم علیہ السلام کے پاس آئے محمد ابن اسماعیل اور بتایا کہ میرا بغداد کا ارادہ ہے جانے کا۔ بہت آپ نے پوچھا کس لیے جا رہے ہو، کیا بات ہے، آخر میں کہنے لگے کہ میں مقروض ہو گیا ہوں، تنگ دست ہوں، شاید وہاں جاؤں تو میرے حالات کچھ بدل جائیں۔ تو امام علیہ السلام نے رخصت ہوتے ہوئے بس ایک جملہ کہا کہ دیکھو جہاں بھی جا رہے ہو ایک بات کا خیال رکھنا، میرے خون میں کسی کا شریک کار نہ بننا، اور میرے بچوں کو یتیم کرنے میں اپنا حصہ نہیں ڈالنا، اس کا خیال رکھنا۔ بہرحال وہ گئے، جا کے وہاں پہلے برمکی سے ملے، پھر اس کے بعد اس نے ان کو پکا کر کے ہارون کی خدمت میں پیش کیا۔ ہارون کو انہوں نے جو باقی پوری کہانی سنائی، اس کا پہلا جملہ یہ تھا کہ مجھے نہیں پتا کہ ایک مملکت میں دو بادشاہ کیسے موجود ہیں، یعنی آپ کے پیرلل ایک گورنمنٹ رن ہو رہی ہے مدینے میں، یہ بات انہوں نے کی۔ اور ظاہر ہے کہ پر ہارون کے اندر وہ لاوا بھرتا چلا گیا، جیسے میں نے آپ سے عرض کیا تھا نا کہ چاہے جتنا بھی نام کا شیعہ ہو لیکن اس کا فلسفہ حیات کیا تھا، حکومت بانج ہوتی ہے، حکومت کے معاملے میں کوئی بھی میرے مقابلے میں آئے گا اس کو نہیں چھوڑوں گا، یہ چیز ہے قابل غور۔ اور زندگی کا پورا نظام ہمیشہ ویلیوز کی بنیاد پہ کھڑا ہوتا ہے۔ ویلیوز کیا ہیں؟ یہ وہ ویلیو ہے جس کو ہارون سب سے زیادہ ویلیوبل سمجھتا تھا، تو عقیدہ اور عقیدت سب ایک طرف رہ گئی۔ شوال 179 ہجری، ہارون پہنچتا ہے مدینہ۔ مدینہ پہنچنے کے بعد اس نے امام کاظم علیہ السلام کی گرفتاری کے آرڈرز دیے، اور اس سے پہلے کا واقعہ بھی آپ سنیں گے تو آپ انتہائی حیران ہوں گے۔ گرفتاری کا حکم دینے کے بعد وہ گیا ہے قبر پیغمبر پہ، وہاں جا کے کھڑا ہوا، کہنے لگا السلام علیک یا رسول اللہ، اور میں آپ کے پاس آیا ہوں ایک چیز کی معذرت طلب کرنے کے لیے۔ کیا معذرت؟ کہ میں نے آپ کے فرزند موسیٰ بن جعفر کی گرفتاری کا حکم دیا ہے، اس کے لیے میں آپ سے معذرت کرنا چاہتا ہوں، لیکن اگر میں ایسا نہ کروں تو آپ کی امت میں انتشار اور اختلاف پیدا ہو جائے گا۔ یہ سب چیزیں ایونٹس آف دا پاسٹ نہیں ہیں، آج بھی ہو رہی ہیں، مجھے موقع نہیں ہے کہ میں اس کی تفصیل، آج بھی یہی سب باتیں چل رہی ہیں، اسی قسم کے دھوکے اور فریب کی پوری کا پورا تانا بانا ہے جو بنا جا رہا ہے۔ کہ میں آپ سے معذرت طلب کر رہا ہوں کہ میں نے آپ کے فرزند کی گرفتاری کی، لیکن وہ آپ کی امت میں اختلاف کا باعث بن رہے ہیں، اس لیے ضروری ہے کہ میں ان کو گرفتار کر دوں۔ اور یہ واقعہ پہلا واقعہ نہیں ہے اس طریقے سے کہ امام علیہ السلام اس وقت خود روضہ رسول میں مشغول عبادت تھے جہاں سے آپ کو گرفتار کیا گیا، اور یہ اسی طریقے سے ہے، سمجھیے کہ جب 28 رجب کو امام حسین علیہ السلام نے روضہ رسول خدا سے رخصت طلب کی ہے، اور یہ امام حسین علیہ السلام کی زندگی میں بھی 28 رجب وہ دن تھا کہ جب آپ نے آخری دفعہ آخری دن مدینہ میں اور روضہ رسول میں گزارا ہے، اور جب آپ رات کی وقت رات کی تاریکی میں امام حسین علیہ السلام قبر پیغمبر پہ تشریف لے جاتے ہیں اور وہاں جا کے طویل گریہ و زاری کرتے ہیں، کس چیز کا؟ کہ اے میرے نانا جان، اس بات کو ملاحظہ کریں کہ آپ کے بعد آپ کی امت نے ہمارے ساتھ کیا سلوک کیا، آپ کے بعد جنہیں کہ جس اہل بیت کو آپ نے ثقلین میں شامل کیا، جس اہل بیت کو آپ نے معیار ایمان و عمل قرار دیا، اس اہل بیت کے ساتھ آپ کی امت نے کیا سلوک کیا۔ اور اس حالت میں روتے روتے امام حسین علیہ السلام کی آنکھ لگ جاتی ہے، جس میں آپ فرماتے ہیں کہ میرا اب اس زندگی میں کوئی دل نہیں لگتا، اے میرے نانا جان مجھے اپنے پاس بلا لیجئے۔ اسی عالم میں روتے روتے آنکھ لگ جاتی ہے، تو آپ خواب میں دیکھتے ہیں کہ رسول خدا قبر سے باہر تشریف لائیں اور فرماتے ہیں کہ اے میرے فرزند حسین، خدا نے तुम्हारे लिए जन्नत में एक ऐसा मकाम रखा है कि जो किसी और के लिए नहीं है। लेकिन उस तक पहुंचने के लिए रज़ाए खुदा यह है कि तुम अपने अहलो अयाल के साथ सफ़र करो, और तुम और तुम्हारे असहाब व अंसार शहीद हों और तुम्हारे अयाल असीर किए जाएं। इस मकाम इम्तिहान से गुज़र के तुम उस मकाम तक पहुँचोगे जो यूनिक है, जो मुनफरिद है तुम्हारे लिए। यह भी एक रुख्सत है कि जो हमें रोज़े रसूल से नज़र आती है। इमाम काज़िम अलैहिस्सलाम को पैगंबर के रोज़े से गिरफ़्तार किया गया इस हालत में कि आपके अहले खाना को ख़बर नहीं थी। आपके घर वालों को ख़बर उस वक्त मिली कि जब ये काफ़िला मदीने से निकल चुका था। हारून मोहम्मद इब्ने इस्माइल की दी हुई मालूमात की रोशनी में खौफजदा था। वो ये समझ रहा था कि इमाम अलैहिस्सलाम का हिमायती कोई लश्कर है, आपने कोई फ़ौज तैयार की हुई है। तो उसने इंतज़ाम क्या किया कि उसने दो महमल यानि दो सवारियां बनवाईं। एक सवारी में इमाम अलैहिस्सलाम को बिठाया गया, दूसरी सवारी में को खाली रखा गया। लेकिन दोनों को बिल्कुल एक ही तरीके से मदीने से रवाना किया गया ताकि ये धोखा दिया जा सके। सीधे रास्ते से मदीने से इराक नहीं जाया गया इसी खौफ की वजह से कि रास्ते में हमला ना हो। एक महीने 17 दिन का सफ़र तय करने के बाद इमाम अलैहिस्सलाम को बसरे पहुंचा दिया गया। बसरे में हारून ने अपने चचाजाद भाई ईसा इब्न जाफर की निगरानी में कि इनको कैद रखो, इनको कैद कर दो। ईसा इब्न जाफर 1 साल तक उसने इमाम काज़िम अलैहिस्सलाम को कैद रखा। लेकिन असर उल्टा हुआ जब हारून ने कहा कि इनको ख़त्म कर दो, इनकी ज़िंदगी को ख़त्म कर दो। उसने जवाब दिया कि मैं ये काम कर नहीं सकता इसलिए कि मैंने उनको इबादत और इंसानियत और लिल्लाहियत के उस मेयार पे पाया है कि मेरा हाथ इन पे नहीं उठ सकता, मैं इनको तकलीफ़ देने वाला कोई काम नहीं कर सकता। हारून ने जब इस चीज़ को देखा तो वहाँ से इमाम अलैहिस्सलाम को बगदाद बुलवाया। 1 साल बाद वहाँ फजल इब्न रबी जो उसका ख़ास आदमी था उसकी कैद में दिया। 1-2 साल का अरसा गुज़रा, फजल इब्न रबी भी इमाम अलैहिस्सलाम की खूबी किरदार के गुनगाना शुरू हो गया। लेकिन ये बात हो रही है उन इंसानों की कि जो आम इंसान है, लेकिन इस ज़िंदगी में कुछ ऐसे इंसान भी होते हैं जिनकी शकावत कल्बी ऐसी होती है कि किसी भी नूरानियत का उस पर असर नहीं होता, किसी भी कोई तारीकी उस में रोशनी डाल नहीं सकती। हारून ने तलाश करके एक ऐसे शख्स को ढूंढा जो इंतहाए शकीउल कल्ब मलऊन, और उसका नाम था सिंदी बिन शाहक। उसकी निगरानी में इमाम अलैहिस्सलाम को दिया। और जब हम वो वाकया सुनते हैं और जो जिंदान आखिरी जिंदान है कि जिसके बारे में कहा जाता है कि इमाम अलैहिस्सलाम को एक ऐसे जिंदान में रखा गया कि जिसमें इंसान खड़ा नहीं हो सकता था, यानी जिसकी ऊंचाई इतनी नहीं थी कि इंसान सीधा खड़ा हो जाए, और जिस हालत में इमाम अलैहिस्सलाम की हालत ये हो गई थी कि जब दूर से देखने वालों ने देखा तो उन्हें ये बात समझ में नहीं आई कि ज़मीन पर कोई कपड़ा पड़ा हुआ है या कोई इंसान है। ये इस हालत को पहुंचाया गया और फिर बिलाखिर उसी मलऊन के ज़रिए से इमाम अलैहिस्सलाम को जहर दिया गया जो आपके दिन के खाने या खुरमे के ज़रिए से आप तक आपके जिस्म तक पहुंचा। इमाम अलैहिस्सलाम ने रज़ाए खुदावंदी में इस मशीयत खुदा को कबूल किया और ये मलऊन सिंधी बगदाद के अशराफ को लेकर इमाम के पास पहुंचा जहर देने के बाद, और कहने लगा देख लो सब लोग कहते हैं कि हमने मूसा इब्न जाफर के साथ बदसलूकी की, देखो ये बिल्कुल सही सलामत है। इमाम अलैहिस्सलाम ने फरमाया कि ये झूठा है, मुझे खाने में जहर दे दिया गया है, कल मेरा जिस्म जर्द हो जाएगा, परसों स्याह हो जाएगा। इस जहर के असर से 3 दिन तक, और यहाँ पर मुझे हमारे एक बहुत बुज़ुर्ग आरिफ کا جملہ ایک یاد آتا ہے کہ جب وہ امام حسین علیہ السلام کے مصائب پڑھتے تھے تو وہ یہ کہتے تھے کہ اے فرزند رسول، کاش میرا بیٹا قتل ہو گیا ہوتا آپ کے علی اصغر کی جگہ پہ، اور اے فرزند رسول، یہ میری گردن حاضر ہے کہ کاش اس گردن پہ خنجر چلا ہوتا اور آپ کا جسم مبارک اس سے محفوظ رہا ہوتا۔ تو جب ہم اس جملے کو سنتے ہیں کہ اس زہر قاتل کی وجہ سے امام علیہ السلام 3 دن و رات تک تڑپتے رہے، تو دل بے اختیار یہی چاہتا ہے کہ کاش خدا اس قسم کی اذیتیں ہم جیسے لوگوں پر آ جاتیں، کہ اس اذیت اور اس تکلیف کے جس میں زہر کی اذیت 3 دن تک، اور قریب میں نہ کوئی عزہ نہ اقربہ، تنہائی کا عالم، اور اس تنہائی میں 25 رجب کو امام علیہ السلام کی روح اقدس قفص عنصری سے پرواز کرتی ہے، اور بس آخری جملہ کہ ان لعینوں نے امام علیہ السلام کے تابوت کو اٹھا کے بغداد کی سب سے بڑی شاہراہ پہ رکھا اور برے الفاظ میں یاد کیا آپ کو کہ ایسے ایسے شخص کا انتقال ہوا ہے اس وقت، اور یہ بھی عجیب چیز ہے، اس وقت کچھ شیعوں کو غیرت آئی اور آپ نے امام علیہ السلام کے جسد اقدس کو اپنے قبضے میں لیا، اچھے طریقے سے غسل دیا، کفن دیا، دفن کیا۔ لیکن جو سب سے دردناک پہلو یہ ہے کہ جو بیڑیاں امام علیہ السلام کو پہنائی گئی تھیں ابتدائے قید میں، ان بیڑیوں کو کاٹا گیا ہے آپ کے غسل دینے کے وقت۔ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ وَلَعْنَةُ اللَّهِ عَلَى الْقَوْمِ الظَّالِمِينَ رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ پروردگار عالمین، ہم سب کو جو اپنے آپ کو ائمہ طاہرین اور اہل بیت اطہار سے وابستہ اور متعلق سمجھتے ہیں اور چاہتے ہیں، اہل بیت کی محبت اپنے دلوں میں رکھتے ہیں، ہمیں اہل بیت کا واقعاً شیعہ بننے کی توفیق عطا فرما۔ پروردگار عالمین، اہل بیت علیہ السلام کے علوم کی نورانیت سے ہمارے قلوب کو منور فرما۔ پروردگار، اس دنیا کے اندھیروں میں سے ہمیں ائمہ معصومین علیہ السلام کے ذریعے سے نکلنے کا روشن رستہ عنایت فرما۔ بانی مجلس اور حاضرین مجلس، آپ تمام حضرات کی حسن سماعت کو خدا قبول فرمائے، آپ کی حاجات دنیاوی و اخروی کو خدا بڑھ لائے، اور اس روئے زمین پر جہاں جہاں بھی مؤمنین و مؤمنات موجود ہیں، خدا ان سب کی زندگیوں کو بابرکت بنائے، اور ہمیں ایمان اور اتحاد اور اتفاق کے ساتھ زندگی بسر کرنے کی توفیق عطا فرمائے۔ والسلام علیکم ورحمۃ اللہ۔